दूसरी तीन इमाम अगर इमाम होता है तो बर्जस्ता तरीन खसूसियात का हामिल हुआ करता है इंसानी हवाले से इलाही हवाले से सर फहरिस उसका साबिर होना और उसका अहल यकीन होना ये दो खसूसियात जिन इंसानों में जमा हो जाए कामिल तौर पर तो खुदा उन्हें इमाम करार देता है रहनुमा करार देता है और हादी करार देता है। मुख्तसर से हमारी नशस्त है अयाम अयाम शहादत है और वो भी उस इमाम की शहादत के अयाम के जो मकतब तशैयों का सरपरस्त है और रईस उस इमाम की शहादत के अयाम है कि जिसे ज़ाहिर तौर पर इमामत से हट कर भी मुलाहिज़ा किया जाए दूसरे औसाफ को सामने रखते हुए तब भी बर्जस्ता तरीन इंसान इंसानों के दरमियान नज़र आता है। तमाम आइम्मा अपने अपने तौर पर खुसूसी हैसियात के हामिल हैं। इस इमाम को और आप इल्मी हैसियत से फिक्री हैसियत से फलसफी और सकाफती हैसियत से पहचानते हैं क्योंकि आइम्मा के दरमियान जिस इमाम को ज़्यादा फुर्सत मिली और मौका नसीब हुआ खुदावंद आलम की तरफ से इल्म की नशर व इशारत के लिए दानिशमंदों की तरबियत के हवाले से उलमा और फुकहा की आबादी के हवाले से तो वो यही इमाम है कि जिसकी याद मना है हमारा भी जमा हुआ है जो मकतब तशैयों का सरपरस्त है और शायद बल्कि यकीनन वजह यही हो हमारा और आपका मकतब मकतब जाफरी जो करार पाया उसकी वजह यही है कि मकतब तशैयों और गौर से सुनिएगा मकतब तशैयों यानी मकतब इल्म मकतब तशैयों यानी मकतब दानिश मकतब तशैयों यानी मकतब दानाई जहाँ दानाई दानिश और इल्म और फिक्र दिखाई दे वहाँ शीयत शीयत महज नहीं शीयत बाय शीयत नहीं और गौर से सुनिए शीयत वसीला है इस्लाम की शनाख्त सही इस्लाम अगर किसी को अंदाज़ा लगाना मकसूद हो कि हकीकत इस्लाम क्या है हकीकी चेहरा दीन इस्लाम का कैसा है तो वो शीयत के बगैर इस हकीकत तक नहीं पहुंच सकता। ये खाली मकतब तशैयों के मानने वाले नहीं कहते और उनका दावा नहीं बल्कि हर खास व आम मकतब तशैय से हट कर भी इस चीज़ की नस्बत एतराफ़ करते हुए दिखाई देते हैं कि मकतब तशैय यानी मकतब इल्म व दानिश मकतब तशैय यानी सही इस्लाम की पहचान है। अगर कोई शख्स जानना चाहता है कि इस्लाम के कवानीन सही कौन से हैं और कैसे तो उसकी पहचान का काम मकतब तशैयों के हाथ में उसकी दलील है। हम और आप अक्सर मिंबरों से सुनते हैं ज़ाकिरान अहले बैत के ज़रिए से उस रिवायत को कि जो रिवायत मारूफ है हदीस सकलैन से इन्नी तारिकुन फीकुम सकलैन किताब अल्लाह بڑی ترقی. رسول اسلام کا محکم ترین بیان ہے کہ ہمارے برادران اہل سنت بھی اسے قبول کرتے ہیں. مستند ترین روایت ہے, ذرہ برابر تزلزل نہیں ہے. اور اہل تشیع کو تو معلوم ہی ہے دو گراہ قدر چیزیں کہ ہم اور آپ بارہا سنتے ہیں اور سنتے رہتے ہیں. یہی حدیث ثقلین کفایت کرتی ہے اس مطلب کے لیے کہ اگر صحیح اسلام کی شناخت چاہیے تو پھر قرآن پلس اہل بیت, یہ دونوں مل کر از اکول ٹو صحیح اسلام کی شناخت کرواتے ہوئے نظر آتے ہیں. اور انہی اہل بیت میں سے ایک ہمارے مکتب کا سرپرست امام جعفر صادق علیہ السلام. ان کی شخصیت علمی اور فکری حوالے سے کسی تعارف کے محتاج نہیں ہے. روز روشن کی طرح واضح ہے کہ جس دور میں آپ کی زندگی رہی وہ دور منحصر بفرد دور تھا. بہت توجہ لگا لے جو آپ جیسے اہل مطالعہ ہیں کہ ان شاء اللہ سب کے سب بخوبی جانتے ہوں گے اور اندازہ ہوگا کہ آپ کا جو دورانیہ تھا زندگی کا بنی عباس اور بنی امیہ کے درمیان کشمکش کا عالم تھا. تاریخ کے آئینے میں اگر ہم اور آپ جا کر دیکھیں اور تاریخ کی کتابوں کی برگردانی کریں تو ہمیں اور آپ کو بخوبی اندازہ ہوگا کہ یہ عباسی پلس علویہ دونوں کے ساتھ ایک ہی مقصد اور ہدف ظاہری طور پر دکھائی دیتا ہے تاریخی کتابوں سے. وہ کیا ہے کہ بنی امیہ اور سے سنیے گا, بنی امیہ غاصب ہیں اہل بیت کے حق کی نسبت, لہذا کیا کرنا چاہیے تھا آستینیں اوپر کریں. بہت مختصر زیادہ تعلیم بیان نہیں کرو پر اصلی مقصد کرنا ہے آستین اوپر ہو. اے علویوں ہم تمہارا ساتھ دیں گے کہ جو عباسی ہیں تمہارے رشتے دار بھی ہیں اونی. کیونکہ یاد رکھیے گا جنرل نالج کے حوالے سے عباسی اور علوی, علوی میں دو گروپ ہیں حسنی سادات اور حسینی سادات, یعنی امام حسن مشتبہ کی اولاد اور امام حسین کی اولاد. علوی کہلاتے ہیں تاریخ کے آئینے میں جا کر ملاحظہ کریں. خلاصہ کلامی شارٹ یہ کہ عباسیوں نے نعرہ بلند کیا کہ وہ نعرہ کے جو ہم اور آپ آج بھی سنتے ہیں کہ مشہور ہے یا لسارت الحسین, آؤ حسین کے نسبت مدد کے لیے تیار ہو جاؤ اور دشمن کے خلاف حملہ. تو نعرہ بڑا اچھا ہے. عباسیوں نے یہ نعرہ بلند کیا علویوں کو یہ کہتے ہوئے کہ آؤ تمہارا ہدف بھی یہی ہے ہمارا ہدف بھی یہی ہے, ہم تو تمہارے تابع ہیں, ہم تمہارے ہاتھ میں ہاتھ دیتے ہیں ساتھ میں ساتھ دیتے ہیں, حق لے کر تمہیں دے دیں گے. لیکن معاملہ پس پردہ کچھ اور تھا. خوب آدمی ملاحظہ بھی کیا تاریخ کے ذریعے سے انسانوں نے کہ عباسیوں کے نیتوں میں کھوٹ تھا. یہ ہمارا مکتب کا سرپرست اس زمانے کے اندر زندگی تھی. 65 سال عمر مبارک رہی اور 65 سال عمر مبارک خدا بند عالم نے توفیق پر توفیق فراہم کی اور فرصت پر فرصت. اس فرصت کو غنیمت جان کر ہمارے اس امام نے علمی کاوشوں کو شروع کیا, محنت کی شاگردوں کی نسبت. اب وہ شاگرد بہت مختصر کرتے ہوئے آگے جاؤں گا, وہ شاگرد اگر ملاحظہ کریں ہمارا تو عجیب و غریب چیز نظر آتی ہے. عجیب و غریب کس قسم کی؟ کہ جب اگر کہا جائے کہ امام کے شاگرد تو ذاتی طور پر محسوس ایسا ہوتا ہے سب ایک ہی فکر کے ہوں گے، ایک ہی سوچ کے مالک ہوں گے، جبکہ ایسا نہیں تھا. سینٹ پرسنٹ کچھ اس میں ایسے نظر آتے ہیں کہ جو آج مختلف جو فرقے بنے ہوئے ہیں ان کے سربراہان. اس دور میں ایک مکتب تھا شرعی دینی اور اسلامی، یہ نام ہے جو آپ کے اہل مطالعہ کو جانتے ہوں گے، معتزلہ فرقہ. معتزلہ کے مقابلے پر اشاعرہ فرقہ تھا. معتزلہ کی جو نظریات ہیں، عقائد ہیں، وہ بہت زیادہ نزدیک اہل تشیع ہیں. کچھ ہیں کہ جس میں اختلاف ہے، بحث موقع نہیں بنا میں عرض کرتا. یہ معتزلہ ان کے سربراہان ہمارے اس امام کے سامنے زانو ادب طے کرتے، سوال جواب کی نشست ہوتی، پرسش ہوتا، جواب ملتا، پرسش جواب، اور اپنے آپ کو تر و تازہ کر کے واپس لوٹتے. 4000 کے قریب معروف ہیں ہم اور آپ سنتے رہتے ہیں. جو زیادہ معروف ہے اس حوالے سے 8000 شاگرد، لیکن 4000 کنفرم ہیں. ان 4000 کے درمیان مختلف ذہنیت کے افراد موجود تھے، یہ فکر کے لحاظ سے، سوچ کے لحاظ سے. ہر ایک کی پرورش کیا ہم نے، لیکن ہر ٹاپک کے لحاظ سے. علمی کاوش خالی اسی حوالے سے بریفلی اگر ہم جاننے کی کوشش کریں اس امام کی نسبت، تو عجیب و غریب ہے. لیکن سب بیک زبان ہو کر اس دور کے بعد لے کر اب تک یہی کہتے رہے، خاص طور پر اس وقت کہ جیسے ہم اردو زبان میں کہتے ہیں ڈنکا بجنا، یعنی چھٹے امام کی ہر جگہ تعریف ہوتی تھی. کس طرح سے کا یہ مطلب کہاں سے کہا؟ قال الصادق علیہ الصلوۃ والسلام، قال الصادق علیہ الصلوۃ والسلام، اس طرح سے جو ہے کہتے ہوئے نظر آتے تھے. مسجد نبوی کے اندر جا کر ملاحظہ کریں تاریخ کے آئینے میں، اس دور میں تو گروپ بنے ہوئے ہوتے تھے اور آپس میں ڈسکشن کا سلسلہ جاری رہتا اور یہی کہتے ہیں قال الصادق یہ، قال الصادق یہ. مختلف پیچیدہ سے پیچیدہ ترین مسائل کا حل اس امام نے پیش کیا. اب غور سے سنیے گا، علمی کاوشوں کو جاننے کے لیے ہم اور آپ یہاں جمع ہوئے ہیں. من جملہ علمی کاوش اور وہ جو بند دروازے تھے ان کا کھولنا اس امام نے جو ہے باقاعدہ کام انجام دیا، کھولنے کا دروازہ اور اسی طریقے سے سکھایا بھی بند دروازے علمی کس طرح سے کھلتے. ابن ابی الحوجا، نام شاید سنا ہو آپ نے، مختلف علاقوں دہلیہ تھا یہ، یعنی دین کو نہیں مانتا تھا، خدا کو نہیں مانتا تھا، رسول نہیں، کتاب نہیں، کچھ بھی نہیں. عام زبان میں اسے کہا جاتا ہے مادہ پرست، وہ مادہ پرستی تھی، لیکن اعتراض پر اعتراض کرتا تھا اپنے طور پر اس امام کے سامنے آ کر دین کی نسبت. کہے فلاں ابن فلاں، آپ لوگ یہ کہتے ہیں اس طرح سے کیسے ہو سکتا ہے؟ آپ کو قبول نہیں کرتی. فلاں اور فلاں معروف جو قصے ہیں، ضرورت نہیں مجھے قصے سنانے کی یہاں پر، کہ مثلا جو ہے آیا پوری دنیا جو ہے انڈے کے اندر بند ہو سکتی ہے کہ نہیں ہو سکتی؟ اگر بند ہو جائے تو کیا عالم ہوگا، اور اگر یہ کھلی ہوئی ہے تو کس طرح سے جو اندر آئے گی؟ تمام کی تمام چیزیں. یا مثلا قرآن مجید کی آیات ہیں، سورہ نساء کی آیت نمبر 46-47 کو جا کر ملاحظہ کریں، بلکہ اس کے بعد کی آیات کو بھی جا کر ملاحظہ کریں، وہیں پر ہی موجود ہے. خدا وغیرہ کیا کہتا ہے کہ میں کافروں کو بہت غور سے سنیے گا، بلند آواز سے صلوات بھیجے محمد علیہ
وسلم.
خدا کہتا ہے میں کافروں کو تنبیہ کروں گا عذاب کے ذریعے سے، اور جانتے ہو وہ عذاب کیا ہوگا؟ آگ کا عذاب ہوگا. اور جانتے ہو وہ آگ کا عذاب کیسا ہوگا؟ तथा आग से जलाए जाएंगे, उनकी खाले जलेंगी, जल कर राख हो जाएंगी, दूसरी खाले आएंगी, फिर वो भी जलेंगी, फिर तीसरी। और खुदा बाद में कहता है ताकि मैं इन्हें बतला दूं कि देखो ये अजाब है, मुझे इतना मानते हैं बुनियाद के ऊपर, खूब मादूरी की बुनियाद पर। ये आयत सामने थी। इब्ने आदिल एवजा इमाम की खिदमत में आता है और कहता है का आप लोग दावा करते हैं देखो कुरान मजीद की आयत है, ये फला आयत है, का क्या कहना चाहता है? का गुनाह करने वाला जब गुनाह करता है अजाब मिलेगा, कहाँ मिलेगा ये आयत है? हो और से सुनिएगा, वो गुनाह करने वाले का जिस्म होता है, हाँ खाल होती है। खुदा कहता है तुम्हारा, ये इब्न अबी लवजा कह रहा छठे इमाम को, क्या आपका खुदा अपने कलाम के जरिए से तौसीफ कर रहा है या मतलब को बयान कर रहा है गुनाहगारों की नस्बत सजा के हवाले से? इस बदन से अगर गुनाह हुआ है तो इस बदन की खालिये है, वो जल गई सजा के जरिए से, दूसरी खाल आई। खुदा कहता है वह बदलना होगा, बदल देगा उसको, दूसरी जिन लेकर आएंगे उस पर भी अजाब करेंगे। इस खाल से गुनाह किया है उस साहिब गुनाह ने, दूसरी खाल का क्या कसूर है? बस खुदा मुनसिफ नहीं है, और जो मुनसिफ ना हो वो खुदा नहीं है। क्या कहेंगे? वो जैसा होता मैं आपको नहीं कह रहा, सर पढ़ा जाते सही कह रहे हो। इब्ने अबी लवजा कहता है का आप ये कहते हो कि अजाब होगा आपको मिलेगा, अजाब हो रहा है इस पर, ठीक है अजाब मानता हूं आपकी बात, लेकिन उसके बाद दूसरी खाल आएगी, उसका क्या कसूर है? बस नऊज़ बिल्लाह, खुदा गालिब आदिल नहीं है। माला कहते हैं फौरन बिना किसी फासले के कसम खाल जो जलेगी, असली खाल जिससे गुनाह किया है, हिया हिया वह हिया गई रोहा, का वो जो खाल दोबारा जलेगी वो वही खाल है और वही नहीं है, है भी और नहीं भी। एक छत पर दो हवा कैसे चल सकती है? चलेगी। इस वक्त यहाँ पर जो है मौसम जो हो रहा है इस वक्त सर्दी है ना गर्मी, अब और आप कहें सर्दी भी है फुल और गर्मी भी है फुल, ये कैसे हो सकता है? हिया हिया वह हिया गई रोहा, मौला जी कहना चाह रहे का सर्दी भी है गर्मी का कैसे हो सकता है ये? अब मिसाल देकर समझा है, बुलंद आवाज से सलवार करिए महान और मिसाल क्या है वहां सामने की मुशाहिदा की मिसालें। काय इब्ने अबी लवजा मिस्त्री को देखा है, क्या करता है वो? वो दीवारें चुनता है, मकान बनाता है, तामीर करता है, मकान किस तरह से बनाता है, किस चीज से बनाता है? कईचों से, कई किससे बनती है? कहो यही बजरी से वगैरह उस जमाने के लिहाज से। अच्छा, जब ये ईंट को उठाता है और उसको टुकड़े करता है तो टूट जाती है वो ईंट, दोबारा उस ईंट को सही सालिम बनाने के लिए क्या करना है उसे? छदर मसल पड़ता है। और आप देखते हैं जब कि कोई ईंट अगर जो है सही जो है तौर पर जो है टूटी नहीं है या कटी नहीं है आज की इस कलाम में, तो क्या करते हैं? कहते हैं जो कि उसको जो है दूसरी ले लेते हैं, या ये कि जो है उसी को दोबारा उसी सांचे में डालते हैं जिस सांचे से वो ईंट बनी है। क्या जाता है उसके अंदर उस सांचे में? है इतने अभी ले बजा का वही मैटर। कहते अब जो ईंट बनेगी वो क्या है? हिया हिया है और हिया गए रहा है, वो वही ईंट है जो पहले वाली है और वो वही ईंट नहीं है कि जो अब बनी है। सलावत भेजे मोहम्मद वाली। यानी क्या, खाल जो जली है, का वो खाल जलने के बाद जो राख बनती है, खुदा वंदियाला उसी राख को दोबारा खाल बनाता है, उस पर चढ़ाता है। हिया है व हिया गैर वहां है। जिस तरह से ईंट टूटी, दोबारा उसको सही सालिम अगर करना है तो क्या करना है, वही पैटर्न जमा करके क्या करना है, उसी सांचे में दोबारा डाल देना है और ईंट बनेगी। कहा जाएगा कि ये दूसरी ईंट है, लेकिन मसाला क्या है उसका, ये मसाला कह रहा हूं फारसी जबान में कहते हैं उसको, यही मेटल। वो जितने भी जो है चीजें कि जैसे हम और आप कहें बजरी सीमेंट, वो सब का सब क्या है, उसी के अंदर दोबारा गया, वही ईंट बन गई दोबारा। खुलासा कलाम ये इब्ने अबिल एवजा को मुख्तलिफ अंदाज से आया अपने तौर पर ट्रैप करने के लिए इमाम को, ताकि उनको नीचा दिखाए, दीन का इनकार करे, खुदा का इनकार करे। लेकिन इमाम ने दीन का दिफा किया, इस्लाम का दिफा किया, हक का दिफा किया और बतलाया देखो खुदा है, उसका कलाम भी है, उसका रसूल भी है। ये इल्मी कालिशों में से एक के जो दहलियों को जवाब दिया। अबू शाकिर दैसानी नामी भी जो है मारूफ है तारीख के अंदर, के छठे इमाम के दौर के अंदर ही रहा, कि जिसने बहुत ज्यादा हमले किए, अटैक किए दीन पर और मौला ने दिफा किया वहां पर। सब जो है आजिज आ गए उनके जवाब देने के लिए, मौला की खिदमत में आता और जो है जवाब लेकर वापस जाता और मायूस होता कि मैं आया था हमला करने के लिए, मुझ पर हमला हो गया। इसी तरीके से हमारा आप जानते हैं कि दूसरे जो है फिरके जो इसका आजकल जो हमारे मौजूद हैं, मालिक का नाम सुना होगा, अबू हनीफा का नाम है, ये सब के सब शागिर्द रहे मौला के, और इनके शागिर्द के शागिर्द अहमद इब्ने हंबल हैं, मुख्तलिफ दूसरे भी हैं। ये सब के सब अपने अपने तौर पर बाकायदा एतराफ करते हुए हमारे बरादरान की किताबों के अंदर भी मौजूद है कि ये खुद अबू हनीफा का बाकायदा मारूफ जुमला है कि अगर 2 साल ना होते जानो अदब तय करने वाले इस इमाम के सामने तो ये नौमान हलाक हो जाता। तो ये दलील है इस बात के ऊपर कि इल्मी काविशें खुद मौला ने अपने आप के जरिए से, यानी क्या मतलब, खुदा की इनायत के जरिए से, कुरान के जरिए से और रसूल के जरिए से इस मतलब को जो इजाफा किया। यहाँ तक तो मैं लेकर आ गया, मौके शराब ये हम चीज जानते हो। मैं एक दकीक मतलब की तरफ ले जाना चाहता हूँ, अगर आप मेरे साथ हैं बुलंद आवाज से सलावात भेजें मोहम्मद। वो मतलब यह है कि छठे इमाम की जिंदगी को अगर हम और आप मुलाहिजा करें तो पुर रौनक जिंदगी नजर आती है, जाहिरी लिबास हो वजा और कदा के लिहाज से। अपने मौजू से हटा नहीं हुआ होगा इसी मौजू पर वापस इल्मी काविशों के हवाले से, लेकिन दर्दी के तौर सा। लेकिन अगर मुलाहिजा करें मौला को, अमीरुल मोमिनीन की जिंदगी को, रसूल इस्लाम की जिंदगी को, लिबास देखें तो पैबंद लगेंगे, और इस हमारे मकतब के सरपरस्त का लिबास देखें आलीशान, उनकी खुराक देखें तो जौ, जौ की रोटी मारूफ है, और वो भी इतने साफ के जो है घुटने पर जो है दबाते थे, घुटने के जरिए से फिर तोड़ते थे उसे। और इनकी जिंदगी खाने पीने के लिहाज से देखें कि खादिम से पूछा एक मरतबा, अरे खादिम कितना आजू का जमा है, कहा 6 महीने का, कब फला फला चीज जमा है, आपको समझ में नहीं आता, बिल्कुल जिद्द नकीज है कैसे, हालांकि सबके सब इमाम है। और इमाम इमाम कब होता है कि जब उसकी पैरवी हो, और पैरवी किसकी होती है, पैरवी उसकी होती है कि जिसकी पैरवी होनी चाहिए, यानी अल्लाह रसूल और उलिल अमर की, तो ये सब कैसा गुली लाम है, मौका के वर्णन में बयान करता हूँ कि गुली लाम कौन है और किस तरह से साबित है, वरना हमारे प्रावधान के यहाँ तफसीर और तावील कुछ और है गुली लाम की, कि हाकिमान वक्त जो है वो गुली लाम है उसके सामने सर तस्लीम हक करो, जो कुछ वो कहे मान लो समान का दावा। खुब ये हमारे आइम्मा की जिंदगी के अंदर जिद्द व नकीज तारुज दिखाई देता है, आखिरकार क्या है इसका। इसी तरीके से मुलाहिजा करें करबला और साहिब करबला को, जो जिहाद के जंग के तलवार के शमशीर के तीर और भाले के और कुछ नहीं है, जान का नजराना पेश करना बिल्कुल उसके अपोजिट 180 डिग्री। यही इमाम की जिसका तस्करा हम सुनने के लिए यहाँ जमा हुए हैं इल्मी हवाले से, जब आपके सामने ये दो गुरु आए, एक बनी उमैया और दूसरी तरफ अब्बासी प्लस अलविया, और अलविया में हुसैनी सादात थे और हुसैनी औलाद में से ये हमारे मकतब के सरपरस्त हैं। तारीख अधूरी, जब आपके सामने सारी चीजें आई कि मौला बिस्मिल्लाह करना, तो क्यों वो आपके जन्ने में तो तलवार निकाली थी सामने, इससे 61 हिजरी के अंदर करबला आबाद थी और जान का नजराना के लिए अपना भी और जान निसारों पर, आप क्यों पीछे हट रहे हैं? जवाब क्या है इसका? बहुत मुख्तसर करके डिटेल का लगे मतलब, लेकिन एक चीज लेते जाइए वो ये कि इस्लाम नाम है शरीयत दीन, इस्लाम नाम है मकतब, इस्लाम नाम है फ्लेक्सिबिलिटी का। मौका महल जमान और मकान के लिहाज से खुदा के अहकाम का इजरा होता है, हर बात हर जगह पर नहीं होती, जिस तरह से हम उर्दू जबान में कहते हैं मौका होता है महल होता है, कहाँ ठंडी हवा चलानी है कहाँ गर्म हवा चलानी है, कहाँ गुस्सा करना है कहाँ खामोशी यानी इत्मीनान से गुफ्तगू करना है। इस्लाम एक ही जो है लाठी से हांकने वाला दीन नहीं है, एक ही छड़ी से चलाने वाला और चलने वाला दीन नहीं है। अगर आप मेरे साथ हैं थके नहीं हैं, अगर चक्कर बहुत हो चुका है, सलावत भेजिए मोहम्मद वाले का। मुख्तसर करूंगा कि जब एतराज किया आपकी जिंदगी पर जाहिरी सूफिया ने सूरी ने, मारूफ था सूफी इज्म का बानी कहलाता है वो, सूफी इज्म का बानी, और उसके अपने अतराफी भी थे, उसके दोस्त थे, वो पका थे, उसके मानने वाले मुबल्लिगीन छठे माँ को जब मुलाहिदा किया था माशाअल्लाह का, ऐसे होते हैं रसूल की औलाद में से कि रसूल तो जो है आपके जब तो पैरन लगे हुए कपड़े पहनते थे और आपने बढ़िया कपड़ा पहना हुआ है, आलीशान लिबास पहना हुआ है, ये कैसे जो है औलाद, जब को देखो तो ऐसे औलाद ऐसी। मौला ने बर्दस्ता कहा करते तूलानी रिवायत उसूल काफी के अंदर ही है, शेख बुलेनी ने बयान तूलानी बड़े मजेदार है, मजेदार इस हवाले से कि इल्मी चीजें जो है सामने आई है, मुबाहिसा हुआ है इन सूफियों के साथ इमाम का, कि इल्मी काविशों में से एक इल्मी काविश मौला की यही है कि इन सूफी इज्म के बानियों और उनके पैरोकारों के मुंह को बंद किया है और उनको जो क्या है बाकायदा साफ और सुथरे अल्फाज ने जवाब दिया है मुतकन और हमेशा के लिए नाबूद हो गए। अगरचे हैं सूफी इज्म गोशाओं के नाम में मिलेंगे अभी भी है, लेकिन वो सामने नहीं आ सकते, इसलिए कि जो है उन्हें मालूम है कि उनकी कोई बेस नहीं है, पानी पर कदम है उनका, मगर पानी पर जो कदम रखा जा सकता है। सलावत कहते मोहम्मद वाले मौला ने बर्दस्ता जवाब दिया क्या ऐ सूफिया, शायद तेरे जहन में मेरे जद का दौर है और उस दौर के में रसूल खुदा मेरे जद जो है पुराना लिबास पहनते थे, पैगंबर लगा रहा लिबास पहनते थे, उनके हवाले से कि हमारा पहचाने के बाद दीन मकतब और وہ قانون کے جس کو ہم اور آپ کہتے ہیں دین مبین اسلام کا قانون فلیکسیبلٹی ہے یا نہیں ہے، یا پتھر کی لکیر ہے خالی؟ اگر پتھر کی لکیر ہے تو عین جو ہے فلیکسیبلٹی کے ساتھ، عین فلیکسیبلٹی کے ساتھ، نرم لچکدار ہے، نرم اور لچکدار جو چیز ہوتی ہے اس کو جو ہے اپنے لحاظ سے موڑا جاتا ہے جتنی ہمیں اور جس طرح سے ضرورت ہے اس چیز کی۔ مولا جو ہے آئے اپنے دوست کے یہاں، دوست کے آنے کے بعد کہا کیا ہوا ہے اللہ، تیرا بھائی کہاں ہے، نظر نہیں آتا۔ کہا مولا کیا عرض کروں، وسیع اور اس مکان آپ دیکھ رہے ہیں میرا ہے، اس کے پاس بھی وسیع اور اس مکان اسی کے اندر تھا ہمارے ساتھ، وہ بیوی بچوں کے ساتھ، کہا بیوی کو چھوڑا، بچوں کو چھوڑا، گھر کو چھوڑا، باہر کو چھوڑا، چلے گئے جنگل۔ کہا کیوں؟ کہا وہ چاہتا ہے کہ جو ہے اپنے نفس پر کنٹرول کرے اور عبادت گزار بنے اللہ کا بلی، لہٰذا کہتے ہیں یہ دنیا رکاوٹ ہے اس کے لیے۔ کہا بلاؤ اسے، بلایا گیا۔ مختصر یہ کہ مولا نے کہا کیا ہوا ہے تجھے، کیوں یہ زندگی ایسی اپنائی ہوئی کہ دنیا کو چھوڑ کر تم نے جو ہے جنگل کو آباد کیا ہے؟ تو اس نے برجستہ کہا مولا آپ بھی تو ایسے ہیں، آپ کا لباس دیکھیں پھٹا ہوا، پیغام لگا ہوا، آپ کی غذا بھی جو ہے ایسی ہے، جاب کی روٹی آپ مجھے کہہ رہے ہیں۔ مولا نے اسی کو جواب دیا کہ تجھ میں اور ہم میں فرق ہے، خدا نے ہمیں رہبر قرار دیا ہے اور تم رعایا ہو۔ اور اسی وقت جو ہے قرآن مجید کی اس آیت کو پڑھا کہ جو ہمارا مقصد سنتے ہیں، کہ خدا و علم رسول سے یہ کہتا ہوا نظر آتا ہے، قل من حرم زینت اللہ التی اخرج لعباده والطیبات من الرزق۔ اے رسول کہہ تو ان لوگوں سے کہ جو یہ صاف ستھری غذائیں، صاف ستھرا کپڑا، اچھا اور بڑھیا کپڑا یا اچھا کھانا، یہ پھل اور فروٹ وغیرہ جو ہے اس نے تم پر حرام کیا ہے۔ خدا بندی عالم نے اخرج لعباده، یعنی خلق لعباده، خلق کیا ہے اپنے بندوں کے لیے۔ دوسرے الفاظ مولا نے وہاں پر دیا ہے المومنین نے دلیل اور استدلال قائم کیا اس کے ذریعے سے، تب مومنین کو ہی حق پہنچتا ہے کہ وہ اچھی چیزیں کھائیں، اچھا لباس پہنیں۔ اب کس نے حرام کیا ہے؟ خدا کہہ رہا ہے۔ بس یاد رکھیں عزیزوں، یہ ایک طرف، لیکن دوسری جانب اگر چھٹے امام کی زندگی کو اگر ہم اور آپ ملاحظہ کریں تو ایسا نہیں کہ جو ہے افراط و تفریط ہے، بلکہ بیلنس ہے۔ وہ دور وہ تھا کہ جب جو ہے امیر المومنین پر لازم تھا رہبر ہونے کے لحاظ سے، رسول اسلام پر لازم تھا رہبر ہونے کے لحاظ سے کہ اپنی قوم اور اپنی امت اور اپنی رعایا کے جو ہے صورتحال کو مد نظر رکھ کر اپنی زندگی کو جو ہے حساب اور کتاب کے ساتھ رکھیں، کہ اگر وہ قبر پاکے میں مبتلا ہے نہیں کھا سکتے تو یہ دو ٹائم میں ایک ٹائم کھائیں گے، اور اگر وہ اچھی نظام کو نصیب نہیں ہوتی، تینوں ٹائم نصیب ہوتی ہے لیکن اچھی نہیں ہوتی، تو یہ بھی جو ہے خشک روٹی استعمال کریں گے۔ چھٹے امام نے یہ جواب دیا صوفیہ نے سوری کو، یہ ایک طرف، یہ حصہ۔ دوسری طرف آئیے شہید الشہداء کو کربلا آباد، تلوار نکالی دشمن کے خلاف، اور چھٹے امام پر جب چھٹے امام کے سامنے جب جو ہے باقاعدہ یہ آفر آئی، اب بسم اللہ کرنا کیوں؟ بس بہت مختصر کر کے آگے بڑھ جاؤں گا اور ختم کروں گا، میں زحمت کروں گا۔ چھٹے امام کے دور کو اگر ملاحظہ کریں تو معروف ہے تاریخ کی کتابوں کے اندر کہ یہ وہ دور ہے کہ جس دور کے اندر علم کے اور دانش کے اور دانے کی میں نے آغاز کہا ہے، دروازے کھلنا شروع ہوئے، اور بہترین موقع تھا کہ آپ شاگردان مکتب جو ہے اسلام کی تربیت کریں اچھے انداز میں، تاکہ آئندہ جو ہے یہ اسلام اس کی بنیاد ہموار ہو سکے۔ کہ آج یقین کریں کہ اسلام جس شخصیت کی خدمت کے حوالے سے مرہون منت ہے وہ یہی شخصیت ہے، اس کے علاوہ کوئی بھی نہیں۔ یہ ایسے جو ہے شیعہ ہونے کے حوالے سے میں کہہ رہا ہوں، لیکن اگر تاریخ کو جا کر ملاحظہ کریں، ہمارے برادران سے بھی پوچھیں، ان کی کتابوں کے اندر بھی ملاحظہ کریں، تو یقین کریں پتھر کی لکیریں 100% یہ اعتراف کرتے ہوئے نظر آتے ہیں کہ اگر وہ دور کے جس دور میں اس نے، یعنی اس امام نے اگر کام نہ کیا ہوتا دانشگاہ کو آباد نہ کیا ہوتا, ہم اپنی زبان کہتے ہیں یونیورسٹی جو ہے تعمیر نہ کی ہوتی, بنائی نہ ہوتی, تو آج جو کیا ہے یہ دنیا, اس کی دنیا اسلام, اس کا نقشہ کچھ اور ہوتا. بس عزیز بہت زحمت دینا ہے ہم مولا کو, اگر ہم اور آپ جاننا چاہیں کہ علمی کاوشیں کس طرح سے جو ہے یہ اوج پر آئیں, بنیاد تھی اس کی, اور وہ بنیاد کیا تھی جو میں نے آیت پڑھی پہلے آپ کے سامنے سورۃ سجدہ کی, وَجَعَلْنَا مِنْهُمْ أَئِمَّةً يَهْدُونَ بِأَمْرِنَا لَمَّا صَبَرُوا وَكَانُوا بِآيَاتِنَا يُوقِنُونَ. سنتے جائیے, اگر کوئی شخص دانشمند ہونا چاہتا ہے, عالم ہونا چاہتا ہے, دانا ہونا چاہتا ہے, تو بے ہموار کرنی ہوگی. کس جہت سے؟ کم آمدنی جہت سے. صبر اور یقین اس سے بے ہموار ہوتی ہے. جب کسی انسان کی بے صبر اور یقین پر ہو تو خدا تعالیٰ اسے لوگوں کے لیے, اپنے ہی جیسے انسانوں کے لیے رہبر قرار دیتا ہے. عالم اور دانشمند ہونا یہ کسی سے بہتر ہے؟ حق کس کا ہے؟ حق اسی کا ہے کہ جو صابر ہو. اور انسان جب صبر کرتا ہے تو کس بنیاد پر صبر کرتا ہے؟ ہر یقین کی بنیاد پر صبر کرتا ہے. ہم اور آپ اس امام کی یاد منانے کے لیے یہاں جمع ہوئے ہیں, یہ پر
از صبر تھا اور از یقین تھا.
ان دونوں چیزوں کو اگر ہم اور آپ ملاحظہ کریں تو ہمیں اور آپ کو یہ امام جو ہے نکھلتا ہوا نظر آتا ہے, اور یہ کاوشیں دکھائی دیتی ہیں. بس عزیزوں میں سمیٹوں گا دو جملے, تین جملے جو ہے مسائل کے, کہ وقت آخر جب آیا آپ کا تو آپ کے سرحانے تمام افراد جماعت تھے. یہ روایت کرتی ہیں آپ کی اہلیہ, آپ کی زوجہ ابو بصیر سے, کہ ابو بصیر تم نہیں تھے وقت آخر. کیا ہوا وقت آخر؟ کہا تمہارے امام نے تمام اہل خانہ کو, اہل بیت کو جمع کیا, اور جمع کرنے بعد کہا کہ جو ہے میں ایک وصیت کرنا چاہتا ہوں. وہ وصیت کیا کی, کیا ان کا بیان تھا؟ ہم اور آپ سنتے رہتے ہیں ممبروں سے, ایک ہی بیان تھا. وہ بیان کیا تھا؟ کہا لا ینالو شفاعتنا من استخف بالصلاة, کہ جس نے نماز کو ہلکا شمار کیا ہماری شفاعت سے محروم رہے گا. جاتے جاتے ابو بصیر یہ کہتے ہیں زوجہ سے امام کی, کہ اس کے بعد کیا کہا؟ بس یہ کہا اور روح پرواز کر گئی. ہمارا اور آپ کا مولا اس دنیا سے رخصت ہو گیا. ہم اور آپ ہاتھوں کو جوڑ کر عرض کریں گے کہ اے موسیٰ کاظم علیہ السلام, تو سلام اے فرزند ارجمند, یہ آپ کے بابا جب اس دنیا سے رخصت ہوئے آپ تمام حضرات موجود تھے سرحدیں, آپ نے غسل لیا, کفن پہنایا اور پتی میں لے جا کر دفن کیا. سن 61 ہجری کو یاد کریں آپ کے جان سید الشہداء اپنے آواز و انسان کی جانوں کا نذرانہ پیش کر چکے, یکا و تنہا ہو گئے, یمیناً و شمالاً ملاحظہ کرتے ہیں, آواز نصرت کو بلند کرتے ہیں, حل من ناظرین ینصرنا, حل من مغیثٍ یغیثنا, نہ کسی یاور کو سامنے پایا, نہ کسی ولی حضرت کو سامنے پایا, بلا کے سب کو تنہا گیا ہے دشمن کے مقابلے پر, اپنے زلزلہ کی پشت سے نیچے آتا ہے, زمین کربلا پر زلزلہ کرتا ہے, شبر لعین کا خنجر چلتا ہے, سر مبارک نو کے نیزہ پر بلند ہوتا ہے. آج کی حمشیرہ سید سجاد کی بھوپی ایک مرتبہ سید سجاد سے کہتی ہے, اے سید سجاد تمہارا بابا دکھائی نہیں دیتا, اے بھوپی سہارا دو, ہمارے اس قلیل عبادت کو قبول فرما، ہمارے گناہوں کی مغفرت فرما، ہمارے صالحہ بجا لانے کی توفیق عطا فرما، جو پریشان حال ہیں ان کی پریشانیوں کو دور فرما، بار الہ جو بیمار ہیں انہیں بیمار کربلا کے صدقے میں شفا عاجل اور صحت کامل عطا فرما، بار الہ تمام مومن و مومنات کی جان و مال و عزت و آبرو کی حفاظت فرما، دشمنان اسلام کو نیست و نابود فرما، علماء فقہا و مراجع اسلام کی حفاظت فرما، انہیں طول عمر عطا فرما، خصوصاً مقام معظم رحبری کو بار الہ طول عمر عطا فرما، بار الہ جو حج زیارات کے متمنی ان حج زیارات سے مشرف فرما، امام زمانہ کے ظہور میں تعجیل عطا فرما، رفیع و انصار میں شامل فرما، ربنا تقبل منا انك انت السميع العليم. السلام علیکم ابا عبد اللہ، السلام علیکم ابن رسول اللہ، السلام علیکم والا جدک وابیک، السلام علیکم والا امک واقیف، السلام علیکم وعلى المستشهدین معک ورحمۃ اللہ وبرکاتہ، السلام علیکم یا غریب الغرباء، السلام علیکم یا معین الضعفاء والفقراء، السلام علیکم یا شمس الشموس وانیس النفوس ورحمۃ اللہ وبرکاتہ، السلام علیک یا مولانا یا سعد بالعصر والزمان، الامان 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 من فتن الزمان، السلام علیک یا شریک القرآن، السلام علیک یا امام الانس والجان، عجل اللہ تعالی فرجک وسهل اللہ تعالی مخرجک وظهورک ورحمۃ اللہ وبرکاتہ.